الحمد لله وكفى وسلام وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فكلي واشربي وقري عينا، فإما ترين من البشر أحدا فقولي إني نذرت للرحمن صوما فلن أكلم اليوم إنسيا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو پچھلی کلاس میں ہم نے سورہ مریم کی جو آیات ہیں نمبر 22 سے 26 22 to 26، ان کا ترجمہ اور خلاصہ تفسیر وغیرہ پڑھ لیا تھا، اور وہ مسائل بھی ہم نے شروع کر لیے تھے. اور ہم اس ٹاپک پر تھے کہ سکوت کا روزہ شریعت اسلامیہ میں منسوخ ہو گیا، یعنی چپ کا روزہ جس کو اردو میں کہیں گے، کہ عبادت کی نیت سے چپ رہنا، صبح سے لے کر کے شام تک جیسے کھانے پینے سے رکنا ہوتا ہے، اسی طرح بات چیت سے رکنا. تو یہ پہلے تو عبادت کی شکل ہوتی تھی پچھلی امتوں میں، لیکن نبی علیہ الصلوۃ والسلام کی امت میں یہ عبادت کی شکل نہیں رہی. تو اس کے تحت نا پھر جو بات شروع ہو گئی تھی، جو جس کو سمجھنے تربیتی، جو ہم ٹینجنٹس کے اوپر جانتے جاتے ہیں، یعنی سیدھا بات کرتے کرتے جو کتاب کے اندر بات لکھی ہوئی ہے وہ کرتے کرتے پھر ہم ایک دم سے ایک ٹینجنٹ کے اوپر جاتے ہیں. ٹینجنٹ کا مطلب ذرا سائڈ کی طرف نکل جاتے ہیں، ٹھیک ہے. تو وہ ہمارا، یعنی کوئی ہماری بد احتیاطی نہیں ہوتی، ہماری جو ہے وہ یہ نہیں ہوتی کہ جی یعنی اپنی اصل بات بھول کر کے کچھ اور بات کرنی شروع کر دی، بلکہ ہم یہ خاص کر یہ کام کرتے ہیں، کیونکہ ہمارا ان کلاسز کا مقصد جو ہے وہ صرف طالب علم کو کچھ الفاظ بتا دینا، کچھ معلومات ان کو بتا دینا، کچھ فیکٹس اینڈ فگرز بتا دینا، یعنی جس کو علم سکھانا کہتے ہیں. صرف علم سکھانا نہیں ہے، بلکہ اس کے اندر جو ہے وہ ایک بہت اہم جز ہے ہماری کلاسز کا، تربیت. ٹھیک ہے، تو تربیت کا مطلب یہ ہوتا ہے کہ غلطیوں کی اصلاح، ٹھیک ہے، غلطیوں کی اصلاح، اسی کو تربیت کہتے ہیں. اور جن چیزوں کی ضرورت ہوتی ہے انسان کو کی نشو و نما کے لیے، انسان کی صحیح ڈیولپمنٹ کے لیے، ٹھیک ہے، تو اس کو بھی تربیت کہتے ہیں، کیونکہ یہ لفظ جو ہے وہ رب سے نکلا، ربا یرو، تربیت. تو یہ یعنی بیسیکلی اس طریقے سے آپ کسی کو بڑھنے میں مدد کر رہے ہوتے ہیں، تربیت کرنے کا یہی مطلب ہوتا ہے. تو اس وجہ سے غلطیوں کے اصلاح میں سب سے پہلی جو غلطی ہوتی ہے وہ اعمال کی غلطی نہیں ہوتی، بلکہ وہ انسان کی سوچ کی غلطی ہوتی ہے، فکر کی غلطی ہوتی ہے، کہ وہ کسی چیز کو جو کہ اس کے لیے نقصان دہ ہوتی ہے وہ اس کو اپنے لیے فائدہ مند سمجھ رہا ہوتا ہے. یہ سمجھنا جو ہوتا ہے نا، یہ انسان ہاتھ سے نہیں کرتا، سمجھنے کا کام انسان اپنے پیروں سے نہیں کرتا، رائٹ، حتیٰ کہ سمجھنے کا کام انسان اپنی زبان سے بھی نہیں کرتا، بلکہ سمجھنے کا کام اس کا تعلق ہوتا ہے انسان کے ذہن سے، انسان کی عقل سے، ٹھیک ہے. تو سوچ کی اصلاح جو ہے یہ سب سے پہلی ضرورت ہے انسان کی. جب تک سوچ کی اصلاح نہ ہو تو اس وقت تک اس کے عمل کی اصلاح نہیں ہو سکتی، ٹھیک ہے، یعنی حقیقی طور پر عمل کی اصلاح نہیں ہو سکتی. ہاں، ایک دھوکے کے طور پر عمل کی اصلاح بے شک ہو سکتی ہے غلط سوچ کے ساتھ بھی، لیکن وہ عمل کی اصلاح اس کے لیے فائدہ مند نہیں ہوتی. تو سوچ کی اصلاح کی جو ہم نے بات آخری میں کری تھی، وہ چلے آپ سے پوچھتے ہیں کہ کیا کری تھی سوچ کی اصلاح سے متعلق. جو ہماری آخری کلاس میں بات ہوئی تھی، بالکل کلاس کے اینڈ پر جا کر کے، وہ کیا بات تھی؟ آپ میں سے اگر کسی کو یاد ہو تو ذرا کنٹریبیوٹ کریں اس میں. جی، سوچ، माशाल्लाह, मुंह फट होना और साफ दिल होना में होने में फर्क होता है जी माशाल्लाह। यानी ये बहुत बड़ी बात है कि इस तरह की क्लासेस जिसके अंदर ना तो इम्तिहान देना है, ठीक है, ना जो है वो आपसे कोई क्विज, कोई आपको कोई कोई डिग्री मिलनी है, कुछ भी नहीं आपको मिलना इसमें, है ना। बज़ाहिर दुनियावी एतबार से आपको कोई डिग्री शिग्री कोई नहीं मिलनी, ठीक है, ग्रेड्स नहीं मिलने आपको, कोई तमगा नहीं मिलना, लेकिन इनके बगैर ही अगर आप इस क्लास को गौर से सुने और उसको याद रखने की कोशिश करें, उसको आप नोट्स बना लें, किस लिए? क्योंकि ये अल्लाह के कुरान की क्लास है, ठीक है ना। अल्लाह के कुरान को समझने की हम कोशिश कर रहे हैं और हमें दुनिया में तो इससे कोई डिग्री और कोई तमगे और कोई ग्रेड्स और कोई एक्लेड्स नहीं मिलने, लेकिन आखिरत में हमें फ़ायदा होना है, ठीक है ना। तो इस वक्त यानी इस क्लास के अंदर तो पक्का आखिरत वाला मामला है कि मैं अपनी आखिरत की बेहतरी के लिए ये वाली क्लास गौर से सुन रही हूँ ताकि अपनी आखिरत अच्छी बना सकूँ। तो नीयत को खालिस करना ज़रा आसान ही है यहाँ पर अल्हम्दुलिल्लाह। दूसरी जगहों पर आलिमा कोर्स के अंदर तो फिर एक ज़रा सी दुनियावी नीयत भी मिल जाती है ना कि हाँ भी मैं ज़रा अच्छे से पढ़ूँ ताकि जो है वो इम्तिहान में नंबर अच्छे आ सकें। यहाँ तो कोई इम्तिहान ही नहीं है, ठीक है। तो अल्हम्दुलिल्लाह बहुत खुशी हुई कि आपको वो बहस याद है कि आखिर में क्या हुआ था, ठीक है। तो बात यही हुई थी कि दिल को साफ रखना ये एक अलग चीज़ होती है और ज़ुबान से जो दिल में आए वो बोल देना ये एक अलग चीज़ होती है, ठीक है। तो शैतान ये गलती करवाता है इंसान से कि वो मौके महल के मुनासबत के बगैर ही बात करवाता है और इस तरह की बात करने से जो है ना वो इंसान को नुकसान पहुंचता है और शैतान का मकसद है इंसान को नुकसान पहुंचाना, ठीक है ना। बनी आदम से उसको नफरत है, उसको हसद है, उसको बोझ है बनी आदम से, आदम अलैहिस्सलाम की औलाद से, क्योंकि वो समझता है कि आदम अलैहिस्सलाम जो है वो मुझे मेरी जन्नत से निकलने का सबब बने। तो अब वो नुकसान पहुंचाएगा बनी आदम को चाहे जैसे भी हो सके, ठीक है। सबसे बड़ा नुकसान जो वो पहुंचाना चाहता है वो जन्नत से इनकी औलादों को महरूम करना कि ये काफिर हो जाए, नऊज़ बिल्ला काफिर हो जाए और जन्नत से हमेशा हमेशा के लिए महरूम हो जाए। ये तो उसका सबसे बड़ा गोल है, लेकिन वो सबसे बड़े गोल के अलावा छोटे गोल्स के ऊपर भी खुश होता है। तो वो ना इबादात में गलती करवाता है, वो खाने पीने में गलती करवाता है, वो दुनियावी तौर पर भी गलतियां करवाता है, ठीक है ना, वो मुआशी तौर पर भी गलतियां करवाता है, वो मुआशरती तौर पर भी गलतियां करवाता है ताकि इन लोगों को बस तकलीफ होती रहे, ये हर वक्त जो है ना वो पिटते रहे, ये इनकी जिंदगी जो है ना वो सुकून से ना गुजर सके, दुनिया की जिंदगी भी सुकून से ना गुजर सके, आखिरत की जिंदगी भी इनकी सुकून से ना गुजर सके। वो हर तरीके से गलतियां करवाता है, ये उसका गोल ऑफ लाइफ है, वो 100% डेडिकेटेड है इस काम के लिए, 100% वो इस यही काम करता है, ठीक है। तो ऐसा एक दुश्मन हमारे साथ लगा हुआ है जो कि इस तरीके से ना फुल फोकस के साथ हमें नुकसान पहुंचाना चाहता है, ठीक है। तो उसके नुकसानात में से एक नुकसान ये है कि बहुत बड़ा नुकसान, वो क्या, कि हमारी जुबान की बद एहतियाती करवाता है, जुबान से बद एहतियाती करवाता है, ठीक है। जहां इस्तेमाल करनी चाहिए थी वहां इस्तेमाल करने से रोकता है, जहां नहीं इस्तेमाल करनी चाहिए थी वहां इस्तेमाल करवाता है, ठीक है। जो कहना चाहिए था वो नहीं कहने देता, हमें कन्विंस करता है कि ये नहीं कहो तुम, और जो नहीं कहना चाहिए था वो कहलवाता है, ठीक है। मकसद उसका खाली एक ही है ताकि इन लोगों को तकलीफ पहुंचे, इनको नुकसान पहुंचे, ठीक है। तो इस बात को हमेशा याद रखें कि शैतान ये एक ऐसा दुश्मन है जो कि हर वक्त मेरे साथ लगा हुआ है, इससे मुझे कोई निजात की जगह नहीं मिल रही कि मैं मस्जिद में चला जाऊंगा तो मुझे शैतान से निजात मिल जाएगी, राइट। मैं उमरे में चली जाऊंगी, मैं हज पे चली जाऊंगी तो शैतान से निजात मिल जाएगी, हत्ता कि मस्जिद नबवी में जाकर के शैतान से निजात नहीं मिलेगी, काबतुल्लाह के अंदर भी चली जाएंगी ना वहां पर भी शैतान से निजात नहीं मिलेगी। शैतान से निजात का ये तरीका ही नहीं है। ये जो मुशरिकीन मक्का होते थे ये काबतुल्लाह के अंदर नहीं जाते थे, क्या शैतान से बच जाते थे? वहां तो उन्होंने बुत रखे हुए थे, काबतुल्लाह के अंदर, अल्लाह के घर के अंदर जहां पे अल्लाह ताला की जाती तजल्लियात उतरती हैं, वहां इन लोगों ने बुत रखे हुए थे। तो क्या शैतान का अमल दखल वहां पे नहीं हो रहा था कि उन्होंने वहां पे जाके बुत रख लिए? भाई नहीं, हो वहां पे हो रहा था उसका अमल दखल, ठीक है। तो शैतान से बचने का ये तरीका ही नहीं है। शैतान से बचने के दो ही तरीके हैं, एक तो ये कि अल्लाह ताला से दुआ मांगी जाए, अल्लाह ताला की पनाह मांगी जाए, आऊज़ु बिल्लाह मिनश शैतान रजीम, ये तो हो गई दुआ। और दूसरी तरीका, दूसरा तरीका शैतान से बचने का क्या है कि दुआ के बाद दवा, दुआ के बाद दवा, राइट। जैसे कि वायरस से बचने के लिए खाली दुआ तो नहीं करते ना, आजकल तो सारी दुनिया दनादन वैक्सीन लगवा रही है। हाँ जी भाई, दुआ करो ना, अल्लाह के बंदे हो ना तुम, है ना, अल्लाह के ऊपर तवक्कुल नहीं है तुम्हें, दुआ कर लो बस, खत्म हो जाएगा मामला, अल्लाह ताला तुम्हारी हिफाजत फरमा लेंगे। नहीं 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 जी, दुआ के बाद दवा भी जरूरी होती है जी, है ना, खाली दुआ कोई थोड़ी, हमारे दीन के अंदर दवा भी तो करनी होती है ना। तो इस वजह से तो हम एहतियाती तदाबीर भी करते हैं, सोशल डिस्टेंसिंग भी करते हैं, मास्क भी लगाते हैं, फलाना भी करते हैं, और अब जो वैक्सीन आई है तो हमने वैक्सीन भी लगानी है, क्योंकि ये हमारे दीन का हिस्सा है, है ना, एहतियाती तदाबीर करना हमारे दीन का हिस्सा है, ठीक है ना। तो बस बस वायरस से बचने के लिए एहतियाती तदाबीर करना दीन का हिस्सा है, है ना, शैतान से बचने के लिए एहतियाती तदाबीर करना दीन का हिस्सा नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने शैतान से बचने के लिए एहतियाती तदाबीर नहीं सिखाई, ठीक है ना, उसके लिए कोई असबाब नहीं है, हमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया, ठीक है, तो ऑफकोर्स बताए हैं। और उन असबाब को इख्तियार करना जो है उसके जरिए से शैतान से हिफाजत होती है, ठीक है। लेकिन शैतान नहीं भाई, कोई जरूरत नहीं है तुम्हें असबाब इख्तियार करने की, बस दुआ करो और बस, कोई असबाब की जरूरत नहीं है तुम्हें, इस वजह से हम कोई असबाब ही नहीं इख्तियार करते, ठीक है। तो खैर, शैतान जो है ना, फिर वो हमसे जुबान से बद एहतियाती करवाता है, और जिसकी वजह से हमें बहुत ज्यादा नुकसान होता है। तो इस वजह से ये दिल का साफ होने का मतलब होता है कि इंसान अपने दिल का तस्फिया करे, अपने दिल को अल्लाह ताला की याद से भरे, और दुनिया की मोहब्बत को अपने दिल से बाहर निकाले, दुनिया की मोहब्बत को अपने दिल से बाहर निकाले, अल्लाह की याद से अपने दिल को भरे, इससे दिल साफ होता है, ठीक है, इससे दिल साफ होता है, गुनाहों से बचने से दिल साफ होता है। नबी अलैहिस्सलाम सलाम ने फरमाया कि जब मेरा बंद जब अल्लाह का बंदा कोई गुनाह करता है तो उसके दिल के ऊपर एक स्याह दाग पड़ जाता है, अगर वो तौबा कर ले तो वो दाग धुल जाता है, लेकिन अगर वो तौबा ना करे बल्कि दूसरा गुनाह करे तो एक दूसरा नुक्ता, यानी काला नुक्ता, उसके रूहानी काला नुक्ता उसके रूहानी दिल के ऊपर पड़ता है, इससे उसका रूहानी दिल दो काले नुक्ते हो जाते हैं। अब वो तीसरा गुनाह करेगा, तीसरा काला नुक्ता उसके दिल के ऊपर पड़ेगा, चौथा गुनाह करेगा, चौथा काला नुक्ता उसके दिल के ऊपर पड़ेगा, करता रहेगा तो उसके दिल के ऊपर ये काले नुक्ते पड़ते चले जाएंगे, हत्ता कि उसका पूरा दिल बाहर से, यानी दिल की आउटर सरफेस पूरी की पूरी उसकी स्याह हो जाएगी। ये जो दिल स्याह हो जाता है ना, ये दिल फिर बोलने से साफ नहीं होता, ये दिल अल्लाह की याद से और तौबा से साफ होता है, ठीक है। तो ये अलग ही कॉन्सेप्ट है दिल साफ होना, और शैतान बदबख्त ने हमारे हमारे दिमागों के अंदर दिल साफ होने का क्या कॉन्सेप्ट बनाया हुआ है कि जुबान से बको, राइट, जो दिल में आए वो कह दो। ये कहां की लॉजिक लेकर के आया है, वो कहीं की लॉजिक नहीं है, ये शैतान की लॉजिक है, 100% शैतान की लॉजिक है, ठीक है ना। तो जो असल हकीकत है, जो कि दिल वाले जानते हैं, दिल वाले बताते हैं, दिल वाले कौन, जिन्होंने अपने दिल को साफ किया होता है, जो अल्लाह वाले होते हैं, वो क्या फरमाते हैं, वो बिल्कुल ही इसके बरअक्स बात बताते हैं। उसके बरअक्स क्या बात बताते हैं कि दिल जो है ना, उसकी मिसाल एक हांडी की सी है। हांडी समझती है ना, आप ना समझेंगे तो और कौन समझेगा, माशाल्लाह, ठीक है ना। वैसे तो आजकल मर्द भी बहुत ज्यादा समझते हैं, इसलिए आजकल मर्द भी कुकिंग के अंदर बहुत आगे निकल चुके हैं, ठीक है ना। लेकिन एक जमाना था कि औरतें खाना पकाती थी, मर्द जो है वो एहतियात के साथ और कम खाना खाया करते थे, और औरतें आराम से कौन सा खाना पका लिया करती थी। आज जो है वो खाना ही सब कुछ बन गया हमारी जिंदगी का मकसद, तो अब औरतें भी खूब कुकिंग, बहुत ज्यादा हर वक्त ही कुकिंग, और मर्द भी जो है ना, अब वो भी कुक कर, यानी खा खा करके अब उनको ये हो गया कि अब चलो मैं भी कुकिंग करना शुरू कर दूं, बीवी के पकाने से मेरा नफ्स नहीं भर रहा, अब मैं खुद भी पकाऊं ताकि मैं अपनी मर्जी का पका करके खाऊं, ठीक है। तो ये पकाना ही जो है हमारी जिंदगी का मकसद रह गया। बहरहाल, हांडी, ठीक है, तो हांडी की बात हो रही थी। तो हमारे मशाइख क्या फरमाते हैं, अल्लाह वाले जो हैं वो क्या फरमाते हैं कि दिल हांडी की मानंद है, ठीक है ना, हंडिया की मानंद है। इस हंडिया के अंदर जो भी होता है वो चम्मच जब हंडिया के अंदर डालेंगे तो चम्मच से आप कोई चीज बाहर निकालेंगे तो क्या निकलेगा, चम्मच से जो हंडिया के अंदर होगा वही चम्मच से बाहर निकलेगा, ठीक है ना। जुबान इंसान की चम्मच की मानिंद है, राइट, जुबान चमचे की मानिंद है और दिल हंडिया की मानिंद है। जो दिल के अंदर होगा जुबान वही चीज बाहर निकालेगी, जुबान दिल की तर्जुमान, ये अल्लाह वाले फरमाते हैं, दिल वाले फरमाते हैं, जुबान दिल की तर्जुमान। दिल में गंद भरी होगी जुबान से गंद निकलेगा, दिल में अच्छी बात भरी होगी जुबान से अच्छी बात निकलेगी, ठीक है ना। तो ये जो दिल में आए कह दो, तो ये क्या कह रहे हैं, दिल में जो तुम्हारे गंद भरी हुई है इस गंद को तुम उगल दो, ये उगलने से खत्म नहीं होती। ये ऐसी हंडिया नहीं है कि जिसको कि आप अंदर से चमचे से खकोड़ करके चीजें बाहर निकाल लेंगे तो अब अंदर का साफ हो जाएगा, नहीं, ये तो इस तरह का मामला ही नहीं है, ठीक है। तो इस वजह से जो है ना वो जुबान को तो यानी बंद रखना, हमारा दीन जुबान को बंद रखना सिखाता है। और शैतान क्या सिखाता है, अपना हक मांगने के लिए कहो, बोलो, लड़ाई करो, झगड़ा करो, छीनो अपना हक। हमारा दीन ये नहीं सिखाता, हमारा दीन ये सिखाता है यानी अल्लाह रब्बुल इज्जत जो हमारा दीन सिखाता है, मतलब कोई वो कोई ट्रेडिशन नहीं है, कोई यानी कोई क्या कहते हैं जैसे कि कोई बरतानवी लॉजिक हो या कोई मशरकी लॉजिक हो या मगरबी लॉजिक हो, ये इस तरह की कोई चीज़ की थोड़ी है हमारा दीन। हमारा दीन तो खालिक कायनात के बताए हुए तरीके हैं कि मैं कैसे चाहता हूं तुम इस दुनिया में रहो, ये अल्लाह का बताया हुआ तरीका है, राइट। तो अल्लाह हमें क्या बताते हैं, इस दुनिया में तुम मेरी मान करके चलो, इस दुनिया में तुम मेरे हुकूक पूरे करो, अल्लाह ताला मेरे हुकूक पूरे करो, हुकूकुल्लाह, और मैंने जो तुम्हें अपने बंदों के हुकूक बताए हैं उनको पूरा करो, हुकूकुल इबाद, तुम हुकूकुल्लाह पूरे करो, तुम हुकूकुल इबाद पूरे करो। मैं अगर चाहूंगा तो इस दुनिया में तुम्हारे हुकूक भी थोड़े से पूरे करवा दूंगा, अगर चाहूंगा तो, अगर इसको तुम्हारे लिए मुनासिब समझूंगा, अच्छा समझूंगा, तो इस दुनिया में तुम्हारे भी थोड़े से हुकूक पूरे करवा दूंगा, अगर इसके साथ एक कंडीशन है, अगर अल्लाह ताला मुनासिब समझेंगे। वादा कोई नहीं है कि इस दुनिया में मैं तुम्हारे हुकूक पूरे करवा दूंगा, नहीं, वादा कोई नहीं है इसके ऊपर, अगर चाहूंगा तो तुम्हारे कुछ हुकूक पूरे करवा दूंगा, लेकिन मैं तुमसे वादा यह करता हूं कि अगर तुमने ऐसा किया तो मरने के बाद जब तुम मेरे पास आओगे ना, तो मैं ना सिर्फ ये कि तुम्हारे तमाम हुकूक तुम्हारे पूरे करवाऊंगा, बल्कि तुम्हारी सोच से, तुम्हारे तसव्वुर से पढ़ करके तुम्हें दूंगा। तुमने तुम्हारे तखय्युल के अंदर वो बातें नहीं आ सकती होंगी जो कि मैंने तुम्हारे लिए यहां पर रखी है अपने पास जन्नत के अंदर, ठीक है। तुम्हारी हर ख्वाहिश पूरी होगी और तुम्हारी ख्वाहिशात से बढ़ करके भी मैं तुम्हें दूंगा। ये है अल्लाह ताला का बनाया हुआ निजाम, ठीक है ना, ये है अल्लाह का बनाया हुआ निजाम। इस दुनिया में हुकूक मांगना, इस दुनिया में हुकूक छीनना, ये हमारे दीन का निजाम नहीं है। अल्लाह ताला से मांगना, अल्लाह ताला से दुआ करना, ये हमारे दीन का निजाम है, ठीक है ना। अद्दुआ मुखुल इबादा, अद्दुआ हुवल इबादा, अल्लाह से दुआ बेशक मांगो, लेकिन अल्लाह ताला के लिए लाजम नहीं है कि वो तुम्हारी दुआओं को इसी दुनिया में तुम्हारी मर्जी के मुताबिक पूरा भी करें, नहीं। अल्लाह ताला दुआ कबूल करते हैं जब इंसान अल्लाह ताला से दुआ की शरायत के मुताबिक दुआ मांगता है, और वो शरायत हम पीछे डिस्कस कर चुके हैं इसी सूरह की शुरू के अंदर, ठीक है। तो जब इंसान शरायत के मुताबिक दुआ मांगता है तो अल्लाह ताला उसकी दुआ कबूल कर लेते हैं, लेकिन कबूलियत की का इजहार वो तीन शक्लों में, तीन में से किसी एक शक्ल में होता है। पहली शक्ल, जैसी उसने मांगी है वैसी पूरी होती है, ये पहली शक्ल है। यानी उसने कहा था अल्लाह ताला से कि अल्लाह मेरा ये वाला काम बना दीजिए, मेरे इस मसले को हल कर दीजिए, अल्लाह ताला ने उस मसले को हल कर दिया, وہ والا کام بنا دیا کسی پریشانی سے, یعنی جو پریشانی سے بچنے کی دعا مانگ رہا تھا اس پریشانی سے اس کو بچا دیا. لیکن یہ تو صرف ایک شکل ہے, بہت زیادہ ایسا ہوتا ہے کہ یہ پہلی شکل میں قبولیت ظاہر نہیں ہو رہی ہوتی. دوسری شکل, پہلی شکل میں قبولیت نہیں ہوئی یعنی ویسا نہیں ہوا جیسے اس نے نقد مانگا تھا, نہیں ہوا. دوسری شکل کہ اس کے اوپر جو کوئی مصیبت آنے والی تھی اللہ تعالیٰ اس دعا کو سبب بنا کر کے اس آنے والی مصیبت کو ٹال دیتے ہیں, حالانکہ اس آنے والی مصیبت کا اس کو پتہ بھی نہیں ہوتا. یہ تو دعا میں اس مصیبت سے بچنا مانگ رہا ہوتا ہے نا جو کہ اس کے اوپر آئی ہوئی ہوتی ہے. آنے والی کیا مصیبت ہے, جیسے مثال کے طور پر گھر سے نکلا سڑک کے اوپر, بلکہ گاڑی کے برابر میں ہی کھڑا ہوا اور ایک دم سے ایک تیز چلتی ہوئی گاڑی جس کا بریک فیل ہو گیا تھا, وہ گاڑی جو ہے وہ اس کی طرف آ کر کے اس کو ٹکر مارنے والی ہے, ٹھیک ہے, لیکن کسی وجہ سے اس کی بچت ہو گئی, بچ گیا یہ. مثال کے طور پر ابھی چند دن پہلے ساجس کو کسی نے واٹس ایپ کے اوپر ایک چیز بھیجی تھی, یا پتہ نہیں کہاں دیکھی تھی میں نے, مجھے یاد نہیں ہے, لیکن وہ کیا تھا کہ ایک جو کلوز سرکٹ کیمراز ہوتے ہیں نا, سی سی ٹی وی کیمراز جو ہوتے ہیں, تو اس کی وہ ویڈیو تھی کہ ایک عورت جو ہے وہ مسلمان عورت لگ رہی تھی, عبایا وغیرہ پہنی ہوئی تھی, غالباً سعودی عرب کا تھا یا کسی مڈل ایسٹ کی کنٹری کا ہی لگ رہا تھا وہ معاملہ. تو وہ عورت بس آ رہی ہے فٹ پاتھ کی ڈائریکشن میں, اور ایک دم سے اس کو کوئی وہ جیسے ہاں سڑک صاف کرنے والے جو ہوتے ہیں نا ورکرز, کلینرز, سویپرز, تو اس کو ایک یہ نظر آیا, تو اس نے نا اپنے پرس میں سے پیسے نکالے اور اس کو دے دیا, ٹھیک ہے. اب وہ بندہ جو ہے وہ اس سے پیسے لے کر کے جو وہاں سے ہٹا ہے نا, تو یہ عورت جو ہے وہ فٹ پاتھ کی طرف, یعنی جیسے کہ پارکنگ لاٹ ہوتے ہیں نا, تو گاڑیاں کھڑی ہوئی ہیں, تو دو گاڑیوں کے درمیان ایک تیسری گاڑی کی جگہ خالی تھی, تو یہ اس خالی جگہ کے اوپر جو ہے وہ چل رہی ہے. ایک دم سے کیا ہوتا ہے کہ پیچھے سے ایک گاڑی تقریباً فل سپیڈ میں آتی ہے, اس کی بریک فیل ہوئے ہوئے ہیں اس گاڑی کے, وہ فل سپیڈ میں وہ گاڑی آ رہی ہوتی ہے اور اس عورت کو پیچھے سے مارتی ہے, لیکن یہ عورت اس وقت تک جو ہے وہ اتنی آگے بڑھ چکی ہوتی ہے کہ اس عورت کو بس ہلکا سا ٹچ کرتی ہے, ہلکا سا ٹچ کرتی ہے, تو گاڑی جو ہوتی ہے بالآخر تو پیومنٹ میں جا کر کے گاڑی رک جاتی ہے, اور عورت جو ہے نا اس کو جو ہلکا سا دھکا لگتا ہے اس دھکے کی وجہ سے وہ بس تھوڑا سا آگے بڑھ جاتی ہے اور پھر مڑ کر کے دیکھتی ہے کہ یہ کیا ہو گیا. تو یہ ایک گاڑی جو تھی نا, یہ سیکنڈز کی بات تھی نا, سیکنڈز کی بات تھی کہ اگر یہ عورت ایک سیکنڈ دیر ہو جاتی ہے, اس کو تو پتہ ہی نہیں تھا کیا ہونے والا ہے, اگر ایک سیکنڈ لیٹ اس جگہ کے اوپر آگے بڑھتی تو پیچھے سے جو گاڑی نے اس کو مارنا تھا نا, تو اس کی تو یا تو اس کی جان چلی جاتی یا اس کی بیک بون ٹوٹ جاتی, اس کی پیٹ کی کمر کی ہڈی ٹوٹ جاتی, کیونکہ اس گاڑی نے جس سپیڈ سے آ رہی تھی وہ اس کا تو یعنی ساری زندگی کے لیے اپاہج ہو جاتی ہے عورت, ہے نا. تو یہ ہوتی ہے ان ایکسپیکٹڈ مصیبت. تو دعا کی قبولیت کی دوسری شکل کیا ہوتی ہے کہ یہ جو ان ایکسپیکٹڈ جو مصیبتیں آ رہی ہوتی ہیں انسان کے اوپر, اللہ تعالیٰ ان میں سے کسی مصیبت کو ٹال دیتے ہیں, روک دیتے ہیں, ٹھیک ہے. یہ دعا کی قبولیت کی دوسری شکل ہے, حالانکہ اس نے جو مانگا تھا وہ تو اس کو نہیں مل رہا, ٹھیک ہے. تیسری قبولیت کی شکل کیا ہے کہ نہ اس کو وہ ملا جو اس نے مانگا تھا, نہ اس کو جو ہے وہ کسی مصیبت سے اللہ تعالیٰ نے بچایا, بلکہ اس کی اس دعا کو آخرت کے لیے ذخیرہ بنا لیا, آخرت کے لیے ذخیرہ, اور اس کا اجر اس کو آخرت میں ملے گا. نبی علیہ الصلوۃ والسلام نے یہ ساری باتیں بتائی ہیں, ٹھیک ہے نا. تو نبی علیہ الصلوۃ والسلام نے پھر یہ بھی بتایا کہ اس دن قیامت کے دن جب اس کو اپنی ان دعاؤں کے بدلے میں جنت کی نعمتیں ملیں گی نا, جو دعائیں اس دنیا کے اندر قبول نہیں ہوئی, مطلب ان کی قبولیت کی ظہوریت نہیں ہوئی, تو اس کو جب ان کے بدلے میں اجر ملے گا نا وہاں پر, تو اس وقت یہ تمنا کرے گا, یعنی انسان اس وقت تمنا کرے گا, کاش دنیا میں میری کوئی بھی دعا قبول نہیں ہوئی ہوتی, اتنا بڑا اس کو اجر ملے گا. میرے بندے نے مجھ سے مانگا تھا, میرے پاس تو سب کچھ تھا اس کو دینے کے لیے, لیکن پھر بھی میں نے اس کو نہیں دیا, آج میں اس کو ایسے خوش کروں گا, ایسے خوش کروں گا کہ اس کے تصور سے باہر ہوگا. تو یہ سب باتیں کیا ہیں, یہ سب ایمان ہے، اسی کو ایمان کہتے ہیں کہ نبی علیہ الصلوۃ والسلام نے باتیں بتائی ہیں وہ ظاہر میں تو سمجھ میں نہیں آ رہی، بھائی میرا پروردگار ہے، ہر چیز کے اوپر قدرت رکھتا ہے، اس کے خزانوں کے اندر کوئی کمی نہیں ہے، کوئی اس کے اندر مسئلہ ہی کوئی نہیں اس کے پاس، میری دعاؤں کو پورا کر دینا، میری مرضی کو پورا کر دینا، رائٹ؟ تو اس نے کیوں نہیں کری میری مرضی پوری، کیوں نہیں ماری میری دعا، کیوں نہیں وہ معاملہ کیا جیسا کہ میں چاہ رہا تھا، ہے نا؟ اس کا جواب کیا ہے؟ اس کا جواب یہ نہیں ہے کہ نہیں پروردگار کے خزانے میں تھوڑی سی کمی ہو گئی تھی، ہے نا، پروردگار جو ہے وہ آپ کی طرف متوجہ نہیں تھے، اس وقت ذرا دوسرے کام میں بزی تھے تو آپ کی سن نہیں سکے، وہ ہے نا اگنور کر دیا انہوں نے آپ کی بات کو، یا یہ کہ سنا بھی انہوں نے نعوذ باللہ پھر بھول گئے کہ اچھا مجھے اس بندے کو کچھ دینا بھی تھا، اس نے مجھ سے کچھ مانگا بھی تھا، بھول گیا نعوذ باللہ اللہ تعالیٰ. نہیں، ان میں سے کوئی بھی چیز نہیں ہوتی، اللہ تعالیٰ کے لیے سب کی سننا، حتیٰ کہ آدم علیہ السلام سے لے کر کے اس دنیا میں جو آخری شخص آئے گا قیامت سے پہلے، آخری شخص جو پیدا ہوگا، سارے کے سارے انسان، بلکہ سارے کے سارے جن، سارے کے سارے حیوانات، اگر ایک ساتھ مل کر کے اللہ تعالیٰ سے دعا مانگنی شروع کر دینا سارے کے سارے، تو اللہ تعالیٰ کے لیے کوئی مشکل ہی نہیں کہ ان میں سے ہر ایک کی دعا کو سنے، ہر ایک کی دعا کو سنے، آدم علیہ السلام سے لے کر کے آخری انسان تک، پہلے جن سے لے کر کے آخری جن تک، پہلے حیوان سے لے کے آخری حیوان تک، یعنی یہی ہوتے ہیں جو کہ اللہ تعالیٰ سے مانگتے ہیں، باقی یہ کہ جمادات میں سے بھی مانگنے کا تصور ہے، ویسے سب مانگے اللہ تعالیٰ سے، اللہ تعالیٰ سب کی سنتا ہے، ٹھیک ہے نا، کوئی اللہ تعالیٰ کے اندر کمی نہیں، اور سن کر کے بھولنے کا تو کوئی تصور ہی نہیں اللہ تعالیٰ کے یہاں، ہے نا، بھولنے کا ممکن نہیں اللہ تعالیٰ کے لیے بھولنا، صحیح ہے؟ تو اس وجہ سے نا ہمیں اپنی زبان کے استعمال کی بجائے جو ہے نا ہمیں اپنے معاملات کے لیے اللہ تعالیٰ کی طرف دیکھنا ہے کہ میرا اللہ مجھ سے کیا چاہتا ہے، میرے اللہ نے کیا بتایا اس سچویشن میں کیسے ریئیکٹ کرنا چاہیے، ٹھیک ہے؟ زبان درازی کرنا، زبان سے جو ہے وہ یہ ہمارے اللہ نے نہیں کہا کرنے کے لیے، ٹھیک ہے؟ من سمتا نہ جا، اللہ کے نبی علیہ الصلوۃ والسلام نے ہمیں بتایا کہ تم مصیبت میں پھنسے ہوئے ہو، خاموشی سے تمہیں نجات ملے گی، خاموشی سے نجات ملے گی، بولو تو پہلے تولو پھر بولو کہ میں کہاں کھڑی ہوئی ہوں، میں کس سے بات کر رہی ہوں، میں جو بات کہہ رہی ہوں یہ بات اللہ کے نزدیک مقبول ہے یا مردود ہے، یہ سب کچھ پتہ ہونا چاہیے تمہیں، یہ علم حاصل کرنا تمہارے اوپر فرض ہے، یہ علم حاصل کرنا کہ کیا بولنا جائز ہے کیا بولنا ناجائز ہے، رائٹ؟ یہ بھی ایک علم ہوتا ہے، اور اس علم کو حاصل کرنا ہوتا ہے، یہ کسی کلاس میں نہیں ملتا، خالی کلاس میں تو چند اس طرح کی باتیں ہم سن لیتے ہیں، لیکن یہ تربیتی علم ہوتا ہے، اس کے لیے ایک تربیتی نظام کی انسان کو ضرورت ہوتی ہے، جو کہ اللہ کے رسول لے کر کے آئے اس دنیا کے اندر، تربیتی نظام لے کر کے آئے وہ اس دنیا کے اندر، ٹھیک ہے؟ اس نظام کا حصہ بنتا ہے جو بھی انسان نا، تو اس کو پھر یہ باتیں سمجھ میں آتی ہیں کہ کیا کہنا تھا اور کب کہنا تھا، ٹھیک ہے؟ کین وی سے کسی نے ڈائریکٹ میسج میں یہ سوال لکھا ہے، تو باقی لوگ پڑھ نہیں سکتے ہیں، تو سن لیجئے، انہوں نے لکھا ہے کہ کین وی سے کہ ہماری دعاؤں میں خلوص نہیں اور ہمیں اور زیادہ دعا کرنی ہے دعا کی قبولیت کے لیے، یا ہم اس کو چھوڑ دیں، دعاؤں میں خلوص نہیں، دعاؤں میں خلوص نہیں ہونے کا جو کانسیپٹ ہے نا، تو یہ جو ہے نا اس لائک ون آف دوز کیا کہتے ہیں، یعنی اکثر ایسا ہوتا ہے کہ ہم کچھ الفاظ استعمال کر رہے ہوتے ہیں لیکن ہمیں ان الفاظ کی حقیقت کا نہیں پتا ہوتا کہ بھئی یہ لفظ جو ہے نا وہ یہاں پر فٹ بھی ہو رہا ہے کہ نہیں ہو رہا، ٹھیک ہے؟ تو اس وجہ سے ہم یعنی یہ ایک محاورے بن جاتے ہیں ہمارے، اور ہم محاورتاً الفاظ بولنا شروع کر دیتے ہیں، حالانکہ ان کی وہاں پہ ریلیونس نہیں ہوتی، ٹھیک ہے؟ تو اس وجہ سے نا یہ دعاؤں میں خلوص نہیں والا معاملہ جو ہوتا ہے نا، असल में उसका मकसद इखलास, क्योंकि खुलूस का ताल्लुक इखलास के साथ है, ये इखलास से निकला ना। इखलास का मतलब ये होता है कि आप कोई काम करें अल्लाह ताला से, अल्लाह ताला के लिए कोई काम करें, ठीक है ना, अल्लाह ताला के साथ किसी को शरीक ना ठहरा रहा हूँ, ठीक है। तो इस वजह से ये जो दुआ का मामला होता है ना, दुआ एक ऐसा फेल है कि वो बंदा अल्लाह से ही मांगता है, ठीक है ना। दुआ जो है ना वो यानी या तो ये हो बिल्कुल ही दूसरे एक्सट्रीम पर हो कि भाई किसी कोई पीर साहब जो है वो मर गए हैं और वो कबर के अंदर लेटे हुए हैं और वो पीर साहब की कबर के ऊपर जाकर के उनसे दुआ मांग रहा हो, है ना। ख्वाजा क्या नाम है उनका, अजमेर शरीफ जाकर के वहां पे जाकर के उनके कबर के ऊपर जाकर के दुआएं मांग रहा हो, ठीक है ना। तो ये तो हो गया कि भाई आप मखलूक से दुआ मांग रहे हैं। ऐसा भी होता है कि कोई जिंदा उनके उनके जो पीर साहब हैं कोई, तो जिंदा पीर साहब के पास जा करके आप मेरा ये वाला मसला हल कर दें, आप जो है वो ये कर दें वो कर दें, है ना, यानी डायरेक्टली उनसे कह रहे हैं कि मेरा मसला आप ये हल कर दें, ठीक है ना, बच्चा नहीं हो रहा, आप जो है वो यानी कुछ ऐसा अमल कर दें कि जी बच्चा हो जाए। ये नहीं कि अल्लाह से दुआ कर दें आप, अल्लाह से दुआ करने के लिए कोई थोड़ी कह रहा है, बल्कि कह रहे हैं कि तुम मेरा ये मसला हल करो, आप मेरा ये मसला हल करें, ठीक है ना। तो ये कहलाएगा कि आप अल्लाह की बजाय किसी मखलूक से मांग रहे हैं, ठीक है ना। लेकिन जहां ऐसा नहीं होता, हम में से कोई अल्हम्दुलिल्लाह यहाँ पे जो लोग मौजूद हैं, उन तक के कोई जो है वो इस तरीके से मुर्दे से या जिंदा से जाकर के मांगता है, अल्लाह ही से मांगते हैं ना। तो जब अल्लाह ही से मांगते हैं तो इसके अंदर इखलास का मसला नहीं होता, क्योंकि अल्लाह ही से मांग रहे हैं, ये इखलास ही है, ठीक है। तो मसला हमारा जो है ना वो असल में इखलास नहीं होता, मसला हमारा ये होता है कि हम अल्लाह ताला से जो है ना वो बेदिली से मांग रहे होते, बेदिली से। जैसे कोई मिसाल के तौर पर कोई आपने फकीर तो देखे होंगे माशाल्लाह, सभी का ताल्लुक पाकिस्तान इंडिया वगैरह है ना, बल्कि यहाँ पर भी हज के ऊपर जाते हैं बहुत सारे फकीर, तो खैर हालात ही मुख्तलिफ हो गए, लेकिन पहले जाते तो बहुत फकीर होते थे, ठीक है। तो फकीरों को तो देखा है ना सबने, तो फकीर जिस तरीके से मांगता है ना कि वो कंप्लीट तवज्जो के साथ मांगता है, और वो यानी आपके साथ ऐसे उसका मामला होता है कि आपको उसके ऊपर तरस आ जाए और आप दिए बगैर ना रह सकें। बल्कि फकीर तो चले छोड़ें, आपका अपना बच्चा है, कभी आपका बच्चा आपसे कुछ मांगता है और वो जरा परसिस्टेंट किस्म का बच्चा हो, वो तो एक दफा नहीं मांगता, दो दफा नहीं मांगता, आप उसको मना करते चले जाएं, आप कोई ना कोई एक्सक्यूज करते चले जाए, वो मांगना नहीं छोड़ता, वो तो लगा रहता है, हत्ता कि जिच हो करके माँ बाप जो है ना वो उसकी ख्वाहिश को पूरी कर देते हैं, ठीक है। तो अल्लाह ताला से तो ऐसे ही मांगना है हमने, ठीक है, फुल तवज्जो के साथ, हम बेतवज्जो ही से मांगते हैं, उसको हम कह देते हैं ये हमारी दुआओं में इखलास नहीं है। असल में वो इखलास का मसला नहीं होता, असल में वो तवज्जो का मसला होता है, ठीक है। तो बेतवज्जो से मांगना, दूसरा जो कल की क्लास में आपने शायद सुना होगा अगर आप थी तो वो एक अलग तफसीर क्लास होती है जिसमें बाकी लोग आपसे नहीं होते, उसमें ये बात समझाई थी कि भाई जो जो चीज़ है जिसकी अहमियत है तो उसकी अहमियत के मुताबिक उस चीज़ को मांगना अल्लाह ताला से, है ना। अहम चीज़ को जो है वो कम अहम बना करके नहीं मांगना, बल्कि अहम चीज़ को जैसे ही अल्लाह ताला के नज़दीक उस बात की अहमियत है ना, तो अल्लाह ताला से ऐसे ही मांगना कि जैसे अल्लाह ताला के नज़दीक उसकी अहमियत है। इसकी मिसाल क्या थी, बल्कि उसकी रेलेवेंस कहाँ पर होती है, वो ये कि दुनिया की छोटी छोटी चीज़ें जो है ना वो तो हम अल्लाह ताला से खूब लग करके मांग लेते हैं, खूब जो है वो यानी मुतवज्जो होकर अल्लाह ताला की तरफ, दुनिया की जो आर्जी चीज़ें वो हम मांगते हैं, लेकिन जो अल्लाह ताला के नज़दीक सबसे ज़्यादा अहम चीज़ है जिसको कि ईमान कहते हैं, दीन कहते हैं जिसको, हम उसके लिए जो है वो ऐसे दुआ मांगते हैं कि जैसे उसकी बस, यानी पहली बात तो हम मांगते ही नहीं है ना, दीन अल्लाह से मांगना, ईमान की हिफाजत अल्लाह से मांगना, अक्सर तो हमें इसकी ज़रूरत ही नहीं पता कि ये भी कोई मांगने की चीज़ होती है, ये तो मुझे अपने बाप से मिला है, ये तो मुझे अपनी माँ से मिला है, ये तो मेरा ये गोया कि मीरास है, ये है ना, और ये मीरास मुझसे कोई नहीं छीन सकता। अक्सर तो हमारा ये एटीट्यूड होता है ना कि दीन तो ये तो कहीं जाने वाली चीज़ नहीं है, right? تو پہلی بات یہ کہ اس بات کی فکر ہونا کہ دین بھی جانے والی چیز ہے, چلی جائے گی اگر میں نے اس کی حفاظت نہیں کری, اگر میں نے اس کی قدر نہیں کری, یہ چھن جائے گی مجھ سے, میری اولاد سے چھن جائے گا, یہ دین ایمان چھن جائے گا. ٹھیک ہے, تو اس کی اہمیت کو سمجھنا کہ یہ یعنی کہ یہ بھی چھننے والی چیز ہے, تو پھر اللہ تعالیٰ سے اس کی حفاظت کی دعا کرنا, اور اس کی حفاظت کی دعا بھی ایسے کرنا کہ جیسے کہ کیا مطلب, حقیقت ہے کہ اس سے زیادہ اہم اور کوئی چیز ہی نہیں ہے. ایسے اللہ تعالیٰ سے ایمان کی حفاظت کی دعا کرنا, دین کی حفاظت کی دعا کرنا, اپنے اور اپنے آنے والی نسلوں کے لیے, اپنے تمام اہل و عیال کے لیے. ٹھیک ہے, جیسے مثال کے طور پر کسی ماں کے بچے کو اگر ٹیمپریچر ہو جائے, ٹھیک ہے نا, تو آپ کے بچے کو 99 ڈگریز کا ٹیمپریچر ہوتا ہے, چلے 100 بھی ہو جاتا ہے, ٹھیک ہے نا, تو دل سے آپ ایک دفعہ دعا مانگ لی, لیکن زیادہ آپ کا انحصار کس چیز پر ہوتا ہے کہ پینڈول کھلا دوں, اس کو جو ہے وہ تھوڑا سا ریسٹ کروا دوں, تو 99 ڈگریز کا جو ٹیمپریچر ہوتا ہے وہ اتر جائے گا اس کا, ٹھیک ہے نا. لیکن اب یہ ٹیمپریچر خدا نہ خواستہ اگر بڑھ گیا, یہ ہو گیا 103, ٹھیک ہے, تو 103-104 ٹیمپریچر جو ہو جاتا ہے, تو اب اس کے بعد جو ہے نا وہ ذرا پریشانی شروع ہوتی ہے ماں باپ کو, رائٹ. اب اس کو جو ہے وہ یعنی ٹھنڈے پانی سے اس کو نہلا بھی رہے ہیں, اس کے سر کے اوپر پٹیاں بھی رکھ رہے ہیں, اور بہت فکر کر کے جو ہے وہ اس کو ریگولر ڈوزز دے رہے ہیں پیناڈول کی, اور ڈاکٹر کے پاس بھی لے کر کے جا رہے ہیں. فکر بڑھ گئی نا باپ کی, اب اس کا ٹیمپریچر 104 ڈگریز ہو چکا ہے, فکر بڑھ گئی آپ کی, پہلے اتنی فکر نہیں تھی حالانکہ اپنا ہی بچہ تھا. اب خدا نہ خواستہ اس کا ٹیمپریچر 105 ہو جاتا ہے, یہ بھی ممکن ہے, 106 تک بھی ٹیمپریچر ہو سکتا ہے, ٹھیک ہے نا. اب اس کے بعد کیا ہوگا, اب آپ جو ہے نا وہ یعنی اگر آپ دیندار مسلمانوں میں سے ہیں, ایون بلکہ بہت سارے یعنی دنیا دار مسلمان بھی, ایسے موقع کے اوپر نا پھر ان کی جو اللہ تعالیٰ سے دعائیں نکلتی ہیں نا دل سے, ہے نا, ایسی دعائیں نکلتی ہیں کہ میرا بچہ اے اللہ اس کو بچا لے, اے اللہ میں اس کے بغیر نہیں رہ سکتی, میں کیا کروں گی, ہے نا, میرا بچہ اگر یہ اس کی حالت صحیح نہیں ہوئی مر جائے گا, زندہ نہیں رہے گا, کیا کروں گی میں, میری دنیا اجڑ جائے گی, میرا سب کچھ ختم ہو جائے گا, ہے نا فکر بڑھ گئی نا فکر, پہلے کیوں نہیں ہوئی یہ والی فکر, بچہ تو یہی تھا, اب آپ سمجھ رہی ہیں کہ ہاں یہ میرے لیے قیمتی چیز ہے, چلی گئی تو میں کیا کروں گی, ایمان کے لیے یہ فکر ہے, بچہ چلا گیا, اگر خدا نہ خواستہ بچہ چلا گیا تو ایک دن وہ واپس ملے گا جنت میں جا کر کے, اگر ایمان ہے, لیکن ایمان چلا گیا تو جنت تو نہیں ملے گی, جنت نہیں ملے گی تو اگر بچہ پہلے سے وہاں چلا بھی گیا ہے نا وہ بھی نہیں ملے گا, کچھ بھی نہیں ملے گا اگر جنت نہیں ملی, اور جنت کس بنیاد پہ ملے گی, ایمان کی بنیاد پر ملے گی, ایمان نہیں کچھ بھی نہیں. لیکن کیا ہمیں فکر ہوتی ہے ایمان کے لیے, کیا ہمارے دل سے اتنی بھی دعائیں نکلتی ہیں جتنی کہ بچے کو 104 ڈگری کا بخار ہوتا ہے اس وقت اتنی دعائیں نکلتی ہیں بچے کے لیے, ایمان کے لیے ہمارے دل سے تو اتنی بھی دعائیں نہیں نکلتی نا. تو یہ جو اخلاص کی کمی والا آپ نے سوال کیا ہے نا, اصل میں ہو یہ رہا ہوتا ہے, ہم چیزوں کی اہمیت کو سمجھے بغیر ہی دعا مانگ لیتے ہیں, اور یہ ہمارا دعا مانگنا جو ہے نا یہ اللہ تعالیٰ کی ناراضگی کا بھی کبھی سبب بن جاتا ہے, کیونکہ جو اہم چیز تھی اس کو ہم نے غیر اہم طریقے سے اللہ سے مانگا ہے نا, تو اللہ تعالیٰ تو اس بات پہ ناراض ہوں گے نا کہ دیکھو اس کو جو ہے نا وہ جو گاڑی چاہیے تھی نا, یا اس کو جو وہ گھر چاہیے تھا نا, جو اس کو ایک اچھا لگ رہا تھا اور چاہ رہی تھی کہ اس گھر میں موو ان ہو جائے, تو اس کے لیے تو اس نے جو ہے نا ایسے دعائیں مانگی ہیں کہ جیسے یہ نہ ہوا تو کچھ نہ ہوا. اور جس چیز کو میں نے اس کے لیے سب سے اہم بنایا تھا, جس چیز کی بنیاد پر میں نے جنت بنائی ہے اس کے لیے, جس میں میں نے اس کی آنکھوں کی ٹھنڈک سے لے کر کے ہر چیز ہر قسم کا سامان رکھا ہے, اس کو اس کے لیے تو اس نے ایسے دعا مانگتی ہے کہ جیسے کہ کام نپٹانا ہوتا ہے نا, بناتے نا دنیا ستم کرتا ستم اپنا دار بندار, ہے نا, آمین سمے آمین, بس اب چلو میں اصل کام میں لگوں, ہے نا, اب اصل کام کی طرف جاتی ہوں, نماز نپٹائی, دعا پڑھی اور ختم. تو اللہ تعالیٰ کو کیا, اللہ تعالیٰ کے تو وہ تحمل ہے, اللہ تعالیٰ تو حلم والے ہیں نا کہ ہمارے اوپر اسی وقت عذاب نازل نہیں کر دیتے, یہ اللہ تعالیٰ کا حلم ہے, वरना तो हमें तो फिर उसके ऊपर बख्शा क्यों जाना चाहिए। अगर हम जैसा कोई बंदा होता अल्लाह की जगह ना, तो हम तो नहीं छोड़ते ऐसे बंदे को कि जो कि हमारी हमारी तरफ से हमने इतना कुछ किया उसके लिए, जो कुछ है उसके पास वो हमारा दिया हुआ है, और फिर आगे हमने उसके लिए ऐसे ऐसे सामान बना करके रखे हैं, और ये क्या है, इसको तो परवाह ही नहीं कोई उसकी, नाकदरी की भी हद होती है कोई। सही, तो हमारी दुआओं के साथ ना ये वाले मसले होते हैं। हम दुआ तो अल्लाह ही से मांगते हैं, लेकिन यहाँ बहुत ज्यादा, तो इस वजह से ना दुआ को इम्प्रूव करने की कोशिश करनी है, दुआ को छोड़ना नहीं है। ठीक है कि जी मेरी दुआ पूरी नहीं हो रही मैं छोड़ दूं, भाई अगर आप कोई जायज चीज के लिए दुआ मांग रही है और जायज तरीके से दुआ मांगनी है, जो पीछे हम बात कर चुके हैं, तो अब अगर वो नहीं मिल रही तो छोड़े कोई थोड़ी उसको, ठीक है, मांगती रहे क्यों, इसलिए कि दुआ खुद एक इबादत है और असल इबादत तो है ही दुआ। नमाज भी पढ़ना है, ये नहीं कि नमाज छोड़ दी और दुआएं मांगनी शुरू कर दी, नमाज तो पढ़ना है, वो तो फराइज है, नवाफिल भी पढ़ने हैं, अगर फराइज पूरे हो चुके हैं तो नवाफिल भी पढ़ने हैं, लेकिन दुआ एक इबादत इन ऑफ इट सेल्फ है। ठीक है, इसको हमने हरगिज तर्क नहीं करना है। एक और इन्होंने सवाल, किसी और ने सवाल किया कि जो आखिरत के लिए दुआ मांगते हैं जैसे अर्श का साया नसीब हो, उनकी कबूलियत की क्या शक्ल बनती है, क्या सिर्फ मेरिट पर ही हासिल होती है या दुआ के जरिए भी हासिल हो सकती है। जैसे इन्होंने बहुत अच्छा सवाल किया है कि अब आप दुनिया के लिए दुआ ही नहीं मांग रहे, अब आप मांग ही रहे हैं आखिरत के दिन के लिए दुआ कि अल्लाह मुझे अर्श का साया पाने वालों में बना दीजिए। ठीक है, तो अब उसकी कबूलियत की शक्ल क्या बनती है, और दूसरा ये कि अर्श का साया मिलने के लिए अल्लाह नबी अलैहिस्सलाम ने 7 बंदों को डिस्क्राइब किया है कि जिनको अर्श का साया मिलेगा। ठीक है, एक नौजवान जिसका दिल मस्जिद में अटका रहता था, या एक ऐसा शख्स के जिसको गुनाह की दावत दी किसी औरत ने और उसने अल्लाह के खौफ की खातिर उस गुनाह से अपने आप को रोक लिया, और इस तरह के 5 और। ठीक है, तो ये मेरिट्स बयान करी है नबी अलैहिस्सलाम ने कि इनको करने वाले जो है वो अर्श के साया उनको मिलेगा। ठीक है, तो अब हम दुआ करें और इन मेरिट्स में से तो हम किसी मेरिट के ऊपर पूरे नहीं उतरते, तो क्या, तो भाई इसका जवाब ये है, बहुत आसान सा जवाब है कि आप दुआ मांगे अर्श के साये के लिए। ठीक है कि ए अल्लाह मुझे भी अर्श का साया पाने वालों में से बना दीजिए, तो भाई जब बना दीजिए तो अल्लाह ताला आपको इन पांच, ये जो 7 मेरिट्स हैं, इन 7 मेरिट्स में किसी एक मेरिट को क्वालिफाई करने के काबिल बना देंगे, तो क्या मुश्किल है कोई अल्लाह के लिए, है ना। अल्लाह ताला ऐसे हालात बना देंगे, अल्लाह ताला ऐसे असबाब इकट्ठा कर देंगे कि आप इनमें से कम किसी एक के लिए क्वालिफाई कर जाएंगे। ठीक है ना, तो बस अल्लाह ताला के लिए कोई मुश्किल है ये काम करना। ठीक है, तो अल्लाह ताला से दुआ करना जो है ना ये बेफायदा नहीं होता है। ठीक है, तो जन्नत की नेमतों के लिए दुआ करें और फिर अल्लाह ताला करेंगे जैसे करना है। अच्छा, आगे जो टॉपिक टॉपिक है कि मरियम अलैहिस्सलाम के जो दुआ के साथ जो सारा मामला हुआ। अच्छा, अगली हेडिंग है कि बगैर मर्द के तन्हा औरत से बच्चा पैदा हो जाना खिलाफ अकल नहीं। ठीक है, तो अब ये हजरत ने यहाँ पर एक यानी जो मुआजा हुआ कि मरियम अलैहिस्सलाम के यहाँ बेटा पैदा हो गया, हालांकि कोई शौहर तो था ही नहीं बिल्कुल, और प्रोसेस ही से नहीं गुजरी जो कि विलादत का प्रोसेस होता है। तो अब हजरत ने थोड़ी सी एक जरा अपनी जो जो जो, जो मुतालिया है तिब की किताबों का मुताला, तो उसकी बुनियाद पर इस मजमून को बांधा है कि भाई ये भी जो है ना वो यानी फिजिकली भी इस तरह की चीज पॉसिबल है। क्यों, इसलिए यानी इस तरह की बात करी क्यों है, उसकी वजह ये है कि हजरत जिस जमाने में ये तफसीर लिख रहे थे ना, 1950s और 60s, राइट, ये वो दौर था कि जिस दौर में पाकिस्तान के एरिया में खुसूसन जो है ना ये सोवियत यूनियन, सोवियत रशिया, ये जो है ना इसका बहुत ज्यादा इन्फ्लुएंस हो रहा था, और इसके इन्फ्लुएंस की वजह से ना एक एक तो ये सोशलिज्म जो है ना ये बहुत यानी दाखिल हो रहा था पाकिस्तान के अंदर। ठीक है, सोशलिज्म जो है ये पूरा एक 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 सोच है, ये पूरा एक इनके लिहाज से ना पूरा एक निज़ाम हयात है जिसके अंदर सोच सबसे ज़्यादा अहम चीज़ है, क्योंकि निज़ाम हयात का ताल्लुक ही सोच के साथ होता है ना। जब भी शुरू में बात करी थी सोच की, इसका सबसे अहम चीज़ होती है। तो इनकी सोच क्या है? इनकी सोच ये है कि यानी कोई 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 खुदा नहीं है, कोई क्रिएटर नहीं है, ठीक ना, एथियस्ट है ये, ठीक है। और इनका जो 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 मुआशी निज़ाम है उसको ये सोशलिज्म भी कहते हैं, कम्युनिज्म भी कहते हैं, सोशलिज्म भी कहते हैं। कम्युनिज्म जो है वो मुआशरती निज़ाम है, मुआशरती यानी सब बराबर हैं और कोई जो है वो ओनर नहीं होगा और सारे के सारे जो है ना वो मेहनत करेंगे और मिल करके जो है वो मुल्क को जो है तरक्की देंगे, ये कम्युनिज्म कहलाता है। सोशलिज्म जो है ना ये पूरी एक आइडियोलॉजी है और ये एक यानी समझ लें कि मुआशी निज़ाम भी इसको कह सकते हैं। तो ये जो है ना सोशलिस्ट आइडियाज जो थे ना वो मुसलमानों में बहुत तेजी से प्रमोट हो रहे थे। अफगानिस्तान जो है वो पूरा सोशलिस्ट हो चुका था, ठीक है ना। जो शहर थे काबुल और बड़े बड़े जो शहर थे ये सब के सब ये कम्युनिस्ट यानी वहां के जो मुसलमान सो कॉल्ड मुसलमान थे वो कम्युनिस्ट बन चुके थे, देहरिये बन चुके थे। अब वहां से ये एंटर हो रहे थे पाकिस्तान के अंदर, तो पाकिस्तानी कॉलेजेस यूनिवर्सिटीज के अंदर जो है ना वो सोशलिज्म को बहुत ज्यादा प्रमोट किया जा रहा था। तो इस वजह से ना जो दीनदार लोग, दीनदार तबका था, तो उसका उस वक्त जो एक 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 यानी कन्फ्रंटेशन चल रही थी वो इस सोशलिस्ट जहनियत के दुनियादार लोगों के साथ चल रही थी। तो उलमा भी इस बात को महसूस कर रहे थे और उलमा फिर इसका इस यानी दीन का दिफा कर रहे थे सोशलिस्ट लोगों के खिलाफ, एथियस्ट लोगों के खिलाफ, ठीक है। तो इस वजह से ना वो फिर कोशिश ये होती थी कि भाई जो मुअज्जात वगैरह हैं जिनको के ये जो एथियस्ट और सोशलिस्ट लोग हैं ये मुअज्जात के ऊपर तो मजाक उड़ाते हैं और इनको तो अकल से साबित करने के कहते हैं कि जी ये तो अकली तौर पर मुमकिन ही नहीं है। तो इनकी इन बातों से जो है ना वो जो भोले भाले सादे दीनदार मुसलमान होते हैं ना तो वो भी बहुत बुरी तरह से मुतासर होते हैं, ठीक है। तो इस वजह से उलमा ने जो है ना वो फिर मुअज्जात को जो है वो यानी अकली तौर पर भी समझाने की कोशिश करी ताकि इनकी बातें जो है ना वो दीनदार मुसलमानों पर इतनी आसानी से असर ना कर सकें। तो इस वजह से हजरत ने यहाँ पर ये बगैर शौहर के जो है वो बच्चा पैदा हो जाना अकल के भी खिलाफ नहीं है, इस वजह से ये मज़मून लिखा है, ठीक है। फरमाते हैं कि और हमल व तवल्लुद बिला तवस्सुत मर्द के खारिक़ आदत है, ठीक है। यानी किसी का प्रेगनेंट हो जाना और के बच्चे का पैदा हो जाना बगैर मर्द के वास्ते के इन्वॉल्वमेंट के ये यानी मौजज़ा है, यानी आदत से हट करके, खरते आदत कहते हैं, आदत से हट करके कोई काम हो, ठीक है। अल्लाह ताला की आदत क्या है कि मर्द और औरत माँ बाप मिलते हैं तो फिर उसके बाद बच्चा पैदा होता है, ये आदत है अल्लाह ताला की, ठीक है। मौजज़ा वो चीज़ होती है जो कि आदत से हट करके हो और किसी नबी के साथ इसका ताल्लुक हो। यहाँ पर नबी से ताल्लुक क्या है? यहाँ पर मरियम अलैहिस्सलाम तो नबी नहीं है तो फिर उसको मौजज़ा क्यों किया? इसलिए कि जो पैदा होने वाले हैं वो तो नबी है ना, ईसा अलैहिस्सलाम, ठीक है। तो ईसा अलैहिस्सलाम की निस्बत से इसको भी मौजज़ा कह रहे हैं, ठीक है। वरना मरियम अलैहिस्सलाम तो वलिया हैं, नबिया नहीं है। वली के हाथ पर अगर कोई खर्क आदत अमल होता है तो उसको मौजज़ा नहीं कहते, उसको करामत कहते हैं, ठीक है। अच्छा, तो फरमाते हैं कि ये मौजज़ा है और खवारिज में कितना ही इस्तेबाद हो मुज़ायका नहीं है। खवारिक यानी जो खर्क आदत चीज़ें हो रही हैं, जो मुआजा या करामत वगैरह हो रही है उसमें कितना ही इस्तेबाद हो, इस्तेबाद का मतलब कितनी ही फार फेच्ड हो, कितनी ही अकल में ना आने वाली चीज़ हो, उससे कोई फ़र्क नहीं पड़ता क्योंकि भाई वो तो मुआजा है। मिसाल के तौर पर ये जो चांद है ना, ये कितनी यानी अर्थ का 1/4 साइज जो है वो चांद, इतना बड़ा है, इतनी बड़ी चीज, इसका बीच में से दो टुकड़े हो जाना है ना, ये कितनी बईद चीज है, कितनी अकल से दूर चीज नजर आती है ना। इतनी बड़ी चीज दो टुकड़े हो जाए और फिर दो टुकड़े होने के बाद थोड़ी देर के बाद जाकर के फिर मिल जाए, है ना। कितनी मुस्तबाद बात है ये, राइट, कितनी फारफेच बात है ये, लेकिन चूंकि ये मौजज़ा है तो कितनी फारफेस्ट हो इसमें मुजायका नहीं है। बल्कि वस्फ एजाज का और ज्यादा जहूर है, यानी जितनी जितना बड़ा मामला हो तो उसमें तो एजाज वाली वस्फ, एजाज वाली सिफत वो और भी ज्यादा जाहिर हो रही है। एजाज कहते हैं कि यानी हरा देना, अपने अपने मुखालिफ को हरा देना, आजिज कर देना, उसको एजाज कहते हैं। तो मौजा इसीलिए होता था ना, ताकि जो 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 मुखालिफीन होते थे उन मुखालिफीन की बातों का जवाब दिया जाए, तोड़ किया जाए, उनको शिकस्त दी जाए दलील के, यानी उनको जो है वो अकली तौर पर शिकस्त दी जाए, इसलिए मुआवजा होता था। ठीक है, तो भाई जितना बड़ा मुआवजा होगा उतना ज्यादा जो है वो एजाज होगा उसके अंदर। ठीक है, लेकिन इसमें इस वजह से ज्यादा इस्तेबाद भी नहीं, यानी ये जो मरियम अलैहिस्सलाम के यहाँ ईसा अलैहिस्सलाम पैदा हुए तो इसमें ज्यादा तो इसमें तो ज्यादा इस्तेबाद भी नहीं कि हस्ब तसरीह कुतुब तिब, यानी जो 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 यानी हर्बल मेडिसिन, जो जो हकीमी मेडिसिन है ना, जिसको जिसको के जो पहले से दुनिया के अंदर मौजूद थी, सही है, तो उसकी बहुत बड़ी बड़ी किताबें मौजूद हैं। तो उन किताबों जिनको कुतुब तिब हजरत ने कहा है, तो उनके हिसाब से तो औरत की मनी में कुव्वत मुनअक़िदा के साथ कुव्वत आक़िदा भी है। मुश्किल मुश्किल अल्फाज है, अब टाइम भी खत्म हो रहा है तो इतना तफसील में जाने की वैसे कोई जरूरत भी नहीं है, क्योंकि ये तिब की तो क्लास है भी नहीं। बेसिकली बस ये कह रहे हैं कि भाई इवन मेडिकल साइंस वो भी ये बात कहती है कि औरत के अंदर भी इतने, यानी औरत की जो यानी जो 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 एग सेल्स होते हैं उसके अंदर इतनी एबिलिटी होती है कि बगैर मर्द के कोई भी वो यानी कुव्वत आकिदा, यानी एक तरह से कंप्लीशन की ताकत उसके अंदर भी होती है, खाली मुनाकिदा नहीं होती कि कोई आकिदा मिलेगा तो फिर वो आगे से बात बनेगी, बल्कि उसके आकिदा यानी वो खुद भी आकिदा की सलाहियत उसके अंदर होती है, और ये मेडिकल साइंस की किताबों के अंदर लिखा हुआ है। इसलिए मर्ज रजा कहते हैं कि औरत के ऊपर कभी कभी एक मर्ज आता है जिसका नाम होता है मर्ज रजा, उसमें आजा की कुछ ना तमाम सूरत भी बन जाती है। ठीक है ना, यानी खुद ही जो है ना वो फीटल डेवलपमेंट किसी औरत के अंदर हो जाती है, लेकिन चूंकि मर्द की इन्वॉल्वमेंट नहीं है तो इस वजह से ये एक सिकनेस होती है, ये एक डिजीज होती है एक्चुअली, जिसकी वजह से फीटल डेवलपमेंट यानी कुछ ना कुछ ना तमाम सूरत बच्चे की बन जाती है। कमा सरहा फी कमा सरहा बिही फिल कानून, यानी अल कानून जो है वो एक ऐसी किताब है तिब की किताब कि जिसके अंदर ये बात सराहत के साथ लिखी हुई है। ठीक है, बस अगर यही कुव्वत आकिदा और बढ़ जाए तो ज्यादा मुस्तबाद नहीं। ठीक है ना, यानी गोया कि ये कह रहे हैं कि अल्लाह ताला ने बेसिकली जो है ना वो मरियम अलैहिस्सलाम के अंदर इस कुव्वत आकिदा को मौजाना तौर पर इतना ज्यादा बढ़ा दिया कि जिसकी वजह से पूरा का पूरा बच्चा ही कंप्लीट ह्यूमन बीइंग डेवलप हो गया। ठीक है ना, तो भाई ये बात तो कहना ये चाह रहे हैं कि इवन फिजिकली भी ये बात पॉसिबल है, क्योंकि ये एक एक कैफियत होती है औरत के अंदर। ठीक है, तो भाई ये मुआवजा जो है ना ये तो कोई इतना बड़ा मुस्तबाद मुआवजा है भी नहीं, जिससे कि जैसे कि बाकी मुआवजे होते हैं। फॉर एग्जांपल मूसा अलैहिस्सलाम ने जो समंदर को जो है वो इस तरीके से असा मार करके समंदर के अंदर 12 रास्ते बन गए, ये ज्यादा मुस्तबाद बात है ना, आसमान वो चांद के दो टुकड़े करता ना इजाद कर देना, ये ज्यादा मुस्तबाद बात है, जबकि ये तो इतनी ज्यादा मुस्तबाद बात है भी नहीं। ठीक है, इस आयत में अल्लाह ताला ने हजरत मरियम अलैहिस्सलाम को खजूर का दरख्त खिलाने का हुक्म दिया। अच्छा, यहाँ पर वैसे तो क्लास का टाइम खत्म हो गया, तो इस वजह से आगे बढ़ने की बजाय आज बस इस बात को यानी मेंशन कर दे यहाँ पर, क्योंकि अहम बात है वो ये है कि ये जो जैसे डिटेल्स यहाँ पर है ना कि जी जिसको रिप्रोडक्टिव सिस्टम की डिटेल्स कहेंगे। ठीक है, अब इस दौर के अंदर जो है ना वो एक और बहुत बड़ा फितना, वो क्या क्या मौजूद है, वो क्या है, वो ये है कि इस दौर में इस बात को बहुत ज्यादा शैतानी कुव्वतें प्रोमोट कर रही हैं कि ये जो ह्यूमन प्रोडक्टिव सिस्टम्स हैं, डेवलपमेंट सिस्टम्स हैं, यानी कैसे हमल ठहरता है, कैसे क्या क्या जो है वो मर्द के अंदर अल्लाह ताला ने यानी क्या क्या मर्द के अंदर जो है वो جسمانی اعضاء موجود ہیں، عورت کے اندر کیسے کیا کیا جسمانی اعضاء موجود ہیں، ان ساری چیزوں کا جو علم ہے نا وہ بچوں کو بھی ہونا چاہیے، ٹھیک ہے، چھوٹے بچوں کو بھی ہونا چاہیے. تو اس وجہ سے جو ہے نا وہ باقاعدہ سکولوں کے اندر ایسی کریکولم کی بکس جو ہے وہ بھیجی گئی ہیں تھرڈ گریڈ سے، یا پتہ نہیں تھرڈ گریڈ سے بھی پہلے سے، یا ایٹ لیسٹ تھرڈ گریڈ سے، ان بکس کے اندر باقاعدہ پکچرز کے ذریعے سے جو ہے نا وہ ساری چیزیں سمجھائی جا رہی ہوتی ہیں، ٹھیک ہے. تھرڈ گریڈ سے شروع کرتے ہیں، کلاسز کے اندر ٹیچر جو ہے وہ ڈسکس کرتا ہے، فورتھ ففتھ میں اور اس کو ڈسکس کرتا ہے، حتیٰ کہ سکس گریڈ کے اندر جو اس وقت بکس پڑھاتے ہیں پاکستان کے اسکولوں کے اندر، انڈیا کے اندر بھی ہوتا ہوگا، پاکستان سو کالڈ اسلامی جمہوریہ ہے نا، پاکستان کے اسکولوں کے اندر سکس گریڈ کی بکس ایسی ہیں کہ اس وقت ایسی بکس ہیں جو کہ چند سالوں پہلے ایم بی بی ایس کے اندر پڑھائی جا رہی ہوتی تھی. ایم بی بی ایس کے اندر جب میڈیکل بننے کے لیے کالج بارہویں جماعت کرنے کے بعد جو میڈیکل کالج کے اندر ایڈمیشن لیتے ہیں نا، وہاں پہ جس طرح کی بکس پڑھائی جاتی تھیں آج سے 15-20 سال پہلے، وہ اس طرح کی نالج چھٹے سال کے اندر بچوں کو دے دے رہے ہیں، ٹھیک ہے نا. اور اس کے اوپر دلیل کیا ہوتی ہے کہ دیکھو جی یہ تو ضرورت ہے اور یہ معلوم ہونا چاہیے، اور اگر یہ معلوم نہیں ہوگا تو وہ اپنے آپ اپنی حفاظت کیسے کریں گے، اور یہ معلوم نہیں ہوگا تو پھر وہ جو ہے وہ یعنی مس انڈرسٹینڈنگس کا شکار ہو جائیں گے، اور یہ معلوم نہیں ہوگا تو اچھا یہ تو اس طرح کی عقلی دلائل دے رہے تھے کہ معلوم ہوگا تو اپنی حفاظت کر سکیں گے اور بچ سکیں گے. بچتا بچتا تو کوئی بھی نہیں ہے بھائی، بے حیائی اور جو یہ برائیاں ہیں تو بڑھتی چلی جا رہی ہیں، کم تو نہیں ہو رہی ہیں. کون سی آپ بچت کی بات کر رہے ہیں یہاں پر؟ بہرحال اچھا جب یہ ان کے پاس عقلی دلائل ختم ہو گئے نا، عقلی دلائل کہ بھئی یہ معلوم ہونا ضروری ہے، اس سے فائدہ ہوتا ہے، تو اب یہ بدبخت جو ہے نا یہ آ گئے نقلی دلائل کے اوپر. نقلی دلائل کن کو کہتے ہیں؟ باقاعدہ ایک شریعت کے اندر ٹرم ہے نقلی دلائل. نقلی کا مطلب فیک نہیں ہوتا یہاں پر، بلکہ نقلی دلائل کا مطلب ہوتا ہے قرآن سے دلیل، حدیث سے دلیل. ان دلائل کو نقلی، کیونکہ آپ ان کو قرآن اور حدیث سے نقل کر رہے ہوتے ہیں، کاپی کر رہے ہوتے ہیں ان دلائل کو، رائٹ، ان ایویڈنسز کو. تو اب ان بدبختوں کے پاس جو ہے نا وہ عقلی دلائل جو انہوں نے اپنی طرف سے جتنے دے دیے نا، پھر انہوں نے دیکھا کہ یار کچھ لوگ تو ہماری ان عقلی دلائل کو مانتے ہی نہیں ہیں، کیونکہ یہ جو ہے نا ذرا مولوی قسم کے لوگ ہیں، دیندار قسم کے لوگ ہیں، یہ ہماری ان عقلی دلائل کو بائی نہیں کر رہے. تو انہوں نے کہا کہ اچھا ان کے لیے نا ہم نقلی دلائل لے کر کے آتے ہیں، قرآن اور حدیث سے دلائل لے کر کے آتے ہیں، ٹھیک ہے. تو قرآن اور حدیث سے پھر دلائل لے کر کے آئے، وہ کیا؟ یہ دیکھو قرآن کے اندر تو یہ ساری چیزیں موجود ہیں، ریپروڈکٹری سسٹم کے بارے میں بھی چیزیں موجود ہیں، اور یہ سارے تذکرے موجود ہیں. دیکھو مریم علیہ السلام کا تذکرہ موجود ہے نا، کہ جی وہ مرد کے میرے مرد نے تو مجھے چھوا ہی نہیں تو پھر میری اولاد کیسی ہو جائے گی. تو جب اللہ کی کتاب کے اندر یہ باتیں موجود ہیں تو اللہ کی کتاب تو بچے بھی پڑھتے ہیں، بچوں کو بھی پڑھنا چاہیے، ہے نا. تو پھر تو دیکھو تمہارا قرآن خود جو ہے اس بات کو بتا رہا ہے کہ بچوں کو یہ ساری چیزیں پتہ ہونی چاہیے، معلوم ہونی چاہیے سارے بچوں کو، ٹھیک ہے. ایسا نہیں ہے، ٹھیک ہے. ٹائم ہوتا تو آپ سے پوچھتے کہ ایسا کیوں نہیں ہے، لیکن ٹائم ختم ہو گیا تو اس کو پھر انشاءاللہ اگلی کلاس کے اندر رکھتے ہیں اس ڈسکشن کو. تو کلاس اگر کوئی سوال بھی ہے تو بھی اگلی کلاس کے لیے اس کو سیو کر کے رکھیں. وآخر دعوانا ان الحمدللہ. السلام علیکم.